यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त। नवनियुक्त प्रधानमन्त्रीद्वारा हिजै पदभार ग्रहण। आगामी चैत मसान्तसम्म सबै नागरिकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने मन्त्री परिषद बैठकको निर्णय। 3 वर्षको अवधिमा आफ्नो नेतृत्वको सरकारले जनहितका निम्ति गम्भीरताका साथ काम गरेको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जापान सरकारले कोरोना विरूद्धको एस्ट्राजेनेका खोपको 16 लाख मात्रा नेपाललाई उपलब्ध गराउने। र दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल चलानपछि भएको हिंसामा 72 जनाको मृत्यु। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले हिजो दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो। राष्ट्रपति भण्डारीले सर्वोच्च अदालत संवैधानिक इजलासको सोमबारको फैसला बमोजिम संविधानको धारा 76(5) बमोजिम नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसै गरी हिजै 4 जना मन्त्रीहरूले पनि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीहरूमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्र बहादुर कार्की कानून न्याय तथा संसदीय मामिला र माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भूषाल ऊर्जा जलस्रोत तथा सिंचाई रहनु भएको छ। नेपाली कांग्रेसका सभापति देउवा हिजो 5 पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा आउनुभएका देउवाको जन्म 2003 साल जेठ 31 गते डडेलधुराको 80 ग्राम 5 रूआ खोलामा भएको हो। उहाँ हाल बुढा नीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ। विक्रम सम्बत 2017को राजनैतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय देउवा विद्यार्थी आन्दोलनबाट राजनीति होमिनु भएको हो। प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौँमा हासिल गर्नुभएका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ। नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीति शास्त्रमा लन्डन स्कूल अफ इकोनोमिक्सका रिसर्च फेलो रहिसक्नु भएको छ। विक्रम सम्बत 2048, 2051, 2056 र 2074का संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित उहाँ 2064 र 2070 सालमा भएको संविधान सभाको निर्वाचनमा डडेलधुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो। विक्रम सम्बत 2048मा गृहमन्त्री बन्नुभएका देउवाले त्यसपछि पटक पटक गरी 4 पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँ पहिलो पटक 2052 भदौ 26देखि 2053 फागुन 26 गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो। सरकारले सबै नागरिकलाई निशुल्क रूपमा COVID-19 विरूद्धको खोप उपलब्ध गराउने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको मन्त्री परिषदको पहिलो बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो। आगामी असोज मसान्तभित्र 1/3 र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। यस्तै COVID-19 महामारी रोकथाम नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि हिजोको मन्त्री परिषद बैठकले गरेको छ। महामारीका समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता 1 साताभित्र उपलब्ध गराउन शुरू गर्ने निर्णय पनि बैठकले गरेको छ। मन्त्री परिषदले सरकारको प्रवक्ताका रूपमा मन्त्री कार्कीलाई तोकेको छ। यसै गरी मन्त्री परिषद बैठकले सरकारका विभिन्न प्राथमिकता निर्धारण गरेको छ। शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ। COVID-19 को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, COVID-19 प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा रहेको छ। सरकारले स्थानीय तहको निर्वाचनलाई पनि आफ्नो प्राथमिकतामा समावेश गरेको छ। कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ। सल्लाहकारले सरकारको काम कार्यवाहीलाई व्यवस्थित रूपमा अगाडि बढ़ाउन सहयोग गर्नेछ। सरकारका प्रवक्ता एवं मन्त्री कार्कीले परिवर्तित सन्दर्भमा मन्त्री परिषद तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको जानकारी दिनुभयो। यसअघि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले हिजै साँझ पदभार ग्रहण गर्नुभएको थियो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै प्रधानमन्त्री देउवा सिंहदरबार पुग्नु भएको थियो। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अवधिमा जनताका हितमा गम्भीरताका साथ काम गरेको बताउनु भएको छ। देशवासीका नाममा हिजो सिंहदरबारबाट सम्बोधन गर्नुहुँदै निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकारले संविधान र संहिताको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। निवर्तमान प्रधानमन्त्री ओलीले जनताको जनादेशले नभई सर्वोच्चको परमादेशले आफू सरकारको जिम्मेवारीबाट हटाइएको उल्लेख गर्नुहुँदै जनतामा जाने दिन आउँदा फेरि जनताले नै फैसला लिने बताउनुभयो। उहाँले संवैधानिक इजलासको फैसलाले लोकतन्त्रका आधार स्तम्भका रूपमा रहेका राज्यका तीन अंग बीचको सन्तुलन बिथोलेको पनि उल्लेख गर्नुभयो।
राजनीतिक प्रश्नहरूको फैसला गर्ने मुख्य जिम्मेवारी दलहरूको, सार्वभौम सत्ता सम्पन्न जनताको, त्यसैले राजनीतिक प्रश्न जोड़िएका मुद्दाहरूमा अदालतको अधिकतम संयमको अपेक्षा गरिन्छ। अत्यधिक न्यायिक सक्रियता मार्फत प्रत्येक विषयमा हात हालेर त्यसरी न त गन्तव्यमा पुग्न सकिन्छ न त्यति ठूलो भारी बोक्ने सामर्थ्य यस्तो निकायमा हुन नै सक्छ। आज फेरि जनताको जनादेशले होइन, सर्वोच्चको परामादेशले, जनताको जनादेश त मेरो पक्षमा थियो, सर्वोच्चको परामादेशका कारण मैले सरकारको जिम्मेवारीबाट बिदा लिदैछु। सरकारबाट बाहिरनु परेको विषयमा मलाई रत्तीभर चिन्ता छैन।
निवर्तमान प्रधानमन्त्री ओलीले लोकतन्त्र आफ्नो जीवन भएकाले आफूले देश र जनताका निम्ति सम्पूर्ण निष्ठा र इमान्दारीका साथ काम गरेको उल्लेख गर्नुभयो। उहाँले देश कोरोनाको महामारीसँग जुधिरहेको उल्लेख गर्नुहुँदै यही सन् 2021 सम्पूर्ण नेपालीलाई खोप पुर्याउने प्रबन्ध गरेको पनि स्पष्ट पार्नुभयो। सरकारले तीनै तहलाई कामकाजी बनाउन खेलेको भूमिकाका कारण छोटो समयमा नै संहिता कार्यान्वयनको अग्रणी स्थानमा मुलुक पुगेको पनि निवर्तमान प्रधानमन्त्री ओलीले बताउनुभयो। नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्र रक्षाका निम्ति महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकाल्दै त्यसलाई स्वागत गरेको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले अदालतको फैसला कार्यान्वयन सँगसँगै देशलाई सामाजिक आर्थिक रूपान्तरणतर्फ लैजान सबै राजनैतिक पार्टीहरूलाई राष्ट्रिय सहमतिका साथ एकताबद्ध हुन अपील गरेको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताउनु भएको छ। नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै नेता सिंहले सरकारले गरेको असंवैधानिक कामलाई अदालतले सच्याएको बताउनुभयो। उहाँले नयाँ सरकारले कोरोना महामारीलाई योजनाबद्ध रूपले सामना गरी सबै जनतालाई खोपको व्यवस्था गर्ने पनि उल्लेख गर्नुभयो। पार्टीका पूर्व महामन्त्री समेत रहनुभएका नेता सिंहले कांग्रेसको चौधौं महाधिवेशनले देश र जनताका लागि काम गर्न सक्ने सक्षम नेतृत्व छान्नुपर्ने पनि बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार, अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। नेपालमा हिजो थप 2398 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 7058 नमूनाको पीसीआर परीक्षण गर्दा 1639 जना र 3954 नमूनाको एन्टिजेन परीक्षण गर्दा 759 जना गरी 2398 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी हिजो 2078 जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमणबाट अहिलेसम्म 6,23,100 105 जना मुक्त भइसकेका छन्। तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 94.6% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर हिजो कोरोना संक्रमणका कारण 12 जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या 9,412 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जापान सरकारले कोभ्याक्स सुविधा अन्तर्गत जापानमै उत्पादित कोविड 19 विरूद्धको एस्ट्राजेनेका खोपको 16 लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ। जापानका विदेश मन्त्री मोतेगी तोशी मित्सुले हिजो घोषणा गरे अनुरूप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। जापान सरकारको उक्त निर्णयको स्वागत गर्दै मन्त्रालयले कठिन परिस्थितिमा खोप सहायता प्रदान गरेकोमा नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवलदार बाबुराम घिमिरे विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवलदार घिमिरेले मुद्दा मिलाइदिने भन्दै 3,99,500 घुस लिएको पाइएको आयोगले जनाएको छ। आयोगले प्रहरी हवलदार घिमिरे र व्यवसायी स्वर्णकार विरूद्ध बिगो अनुसारको कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो। विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ। वन्यजन्तुको अंग सहित दुई र बैंकिङ कसुरमा संलग्न दुई गरी चारजनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेमा मकवानपुर गढ़ी गाउँपालिका चारका 48 वर्षीय लालबहादुर खलान र झापा गौरीगंजका उदय कुमार कोइराला रहेको प्रहरीले जनाएको छ। संरक्षित वन्यजन्तुको आखेटो पहाड़ अवैध रूपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलाशका क्रममा दुवैजनालाई पक्राउ गरिएको हो। यसैबीच उच्च अदालत पाटनको विक्रम सम्बत 2077 को फैसलाले 15 दिन कैद र 55,00,000 जरिवाना तोकिएको ललितपुर घर भई हाल काठमाण्डुको थापागाउँ बस्ने 49 वर्षीय गणेशमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै उच्च अदालत पाटनको विक्रम सम्बत 2076 को फैसलाले 7 दिन कैद र 52,00,000 रूपियाँ जरिवाना तोकिएका काठमाण्डुको शान्तिनगर बस्ने महेन्द्र प्रसाद मिश्रलाई पनि काठमाण्डुकै महाराजगंजबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी परीक्षक श्याम कुमार महतोले जानकारी दिनुभयो। चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका 3 भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाडीका 40 वर्षीय ललिता सदा र 39 वर्षीय फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिनुभयो। कैलालीको लम्की टिकापुर खक्रौला सड़क खण्डको स्तरोन्नति गर्ने कार्य लक्ष्य अनुरूप अगाडि बढ़न सकेको छैन। 30 महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको 1 वर्ष बितिसक्दा जम्मा 20% मात्रै कार्य सम्पन्न भएको जनाइएको छ। कैलालीबाट ईश्वर साउदको रिपोर्ट।
कैलालीको लम्की टिकापुर खक्रोला सड़क खण्डको स्तर उन्नति गर्ने कार्यको सम्झौता भएको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा 20% मात्र काम सम्पन्न भएको छ। 29.7 किलोमिटर सड़कलाई 3 खण्डमा विभाजन गरी सड़कको स्तर उन्नतिको काम जारी छ। लम्कीदेखि 8 किलोमिटर पहिलो खण्डको 30%, 8 किलोमिटरदेखि 18 किलोमिटरसम्म दोस्रो खण्ड र 18 किलोमिटरदेखि 29.7 किलोमिटरसम्म तेस्रो खण्डको 15.15% काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजन कार्यालय धनगढ़ीका इन्जिनियर पदम मडैले जानकारी दिनुभयो।
तिनवटा प्याकेजमा पहिलो प्याकेजमा झन्डै 30% को आराजीमा काम भएको छ। अहिले सेकेन्ड थर्डमा चाहिँ अलिक प्रायः प्रोग्रेस भएको छ, त्यहाँ चाहिँ 15% को आराजीमा छ। समग्र भन्दाखेरि 20% आराधी हाम्रो अब 40 को टार्गेट छ, 20 मा झरे।
जम्मा 29.7 किलोमिटर मध्ये बजार क्षेत्रमा पर्ने 6.3 किलोमिटर 4 लेन र बाँकी सड़क 2 लेनको निर्माण हुनेछ। अहिले माटो भर्ने नाली कलबर्ट बनाउने काम भइरहेको छ। पहिलो खण्डमा करिब 3 किलोमिटर गराबेल समेत भइसकेको छ। तर शुरूमा भएको ढिलाइ र कोरोनाका कारण सोचे अनुसारको भौतिक प्रगति नभएको बताउनुहुन्छ पुनः इन्जिनियर मडई।
हाम्रो 2 वर्षको पहिलो वर्षमा झन्डै हामीले 40% एराउन्डमा काम सिद्ध्याउनु पर्छ भन्ने टार्गेट थियो, तर कोभिडले गर्दा पनि डिस्टर्ब भयो, त्यसले गर्दा हामीले चाहेको जति टार्गेट पूरा गर्न सकेनौँ।
लम्की टिकापुर सड़क खण्ड यसअघि पनि कालोपत्रे गरिएको थियो। त्यो कालोपत्रे गरिएको 6 महिनामै भत्किएको थियो। अहिले बनिरहेको सड़क खण्डको अवस्था त्यस्तो नहोस् भन्नेमा आफू सजग रहेको स्थानीय तहका प्रमुखहरूको भनाइ छ। टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल।
हामीले बेला बेला चाहिँ यो क्षेत्रमा काम भने ठेकेदारहरूलाई बोलाएर चाहिँ समन्वय गरेको अवस्था छ र कहाँ कहाँ यो कामहरूको गुणस्तर के भइरहेको छ भन्ने विषयमा पनि हाम्रो चाहिँ प्राधिकरणले बेला बेलामा उहाँहरूसँग समन्वय गरेको अवस्था छ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरी पनि यो सड़क खण्डलाई गुणस्तर बनाउने विषयमा आफू चिन्तित रहेको बताउनुहुन्छ।
राष्ट्रिय योजना भएको नाताले त्यसमा चाहिँ हुनुपर्ने गुणस्तर त्यो अनुसारको निर्माण भयो कि भएन भन्ने विषयमा चाहिँ हामी चाहिँ अलिकति चनाको भइरहेको छ जस ठेकेदार खबरदारी गरिरहेका छौँ।
हुलाकी राजमार्ग अन्तर्गत राष्ट्रिय गौरवको आयोजनामा पर्ने लम्की टिकापुर खकरोला सड़क लम्की चुवा नगरपालिका जानकी गाउँपालिका र टिकापुर नगरपालिकामा पर्छ। यसको गुणस्तरीयताका विषयमा तीनै स्थानीय तहका सरकारले चासो दिन जरूरी छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
प्रदेश हरित अभियान अन्तर्गत जनकपुर ढल्केवर छलेन सड़कको किनारमा विभिन्न जातका वृक्षारोपण गर्ने अभियानको शुरूआत गरिएको छ। डिभिजन वन कार्यालय धनुषाले सो सड़क खण्डको सपहीदेखि महेन्द्रनगरसम्म सड़कको दायाँ बायाँ गरेर 6 किलोमिटरमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको जनाएको छ। सड़कको सौन्दर्य बढ़ाउने जातका राम वृक्ष, कतकी, कपूर, पारिजात, गोलमोहर, पेल्टोफर्म सहितका जातहरूका वृक्षारोपण गर्ने कार्यक्रम शुरू गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुनिल कुमार कर्णले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमाले गत हप्ता प्रहरी सामु आत्मसमर्पण गर्नुभएपछि शुरू भएको हिंसाका कारण कम्तीमा 72 जनाले ज्यान गुमाएका छन्। पूर्व राष्ट्रपति जुमाले आत्मसमर्पण गर्नुभएपछि प्रहरीले उहाँलाई जेल चलान गर्ने क्रममा प्रदर्शन हुँदा 800 भन्दा बढ़ी मानिसहरू पक्राउ परेका छन्। प्रदर्शन जारी रहेपछि सेना समेत परिचालन गरिएको छ। उहाँको जेल चलानपछि शुरू भएको हिंसात्मक प्रदर्शन र लुटपाट जारी रहे आपत संकटकाल लगाउनु पर्ने त्यहाँका रक्षा मन्त्रीले बताउनु भएको छ। इराकी शहर नासिरिया स्थित एक अस्पतालमा आगलागी हुँदा 60 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। 3 महिना अघि मात्र बनाइएको सो कोविड अस्पतालमा आगलागी भएपछि मृतकका आफन्तहरू प्रदर्शनमा उत्रिएका थिए। घटनामा परि अन्य 70 जना मानिस घाइते भएको बताइएको छ। प्रदर्शनकारीहरूले सरकारले स्वास्थ्य क्षेत्रको व्यवस्थापन गर्न नसकेको भन्दै प्रदर्शन गरेका र त्यस क्रममा उनीहरूले प्रहरीको 2 गाड़ीमा आगजनी समेत गरेका छन्। भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा 118 दिनपछि सबैभन्दा थोरै संक्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिले थप 31,443 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएका सँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरूको संख्या 4,31,315 रहेको छ। यो संख्या पनि 109 दिनपछिकै सबैभन्दा कम भएको बताइएको छ। अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या कुल संक्रमितहरू संख्याको 1.40% रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। कोरोना भाइरसबाट संक्रमित भएर अहिले संक्रमण मुक्त भएकाहरूको संख्या भारतमा 3,63,720 पुगेको छ। तीमध्ये पछिल्लो एक दिनमा 49,007 जना संक्रमण मुक्त भएका छन्। अब आर्थिक समाचार।
दुग्ध विकास संस्थान डीडीसीले चैत्र 15 गतेसम्मको किसानहरूको दूध बापतको दिनुपर्ने रकम भुक्तानी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको 20 करोड़ रूपियाँ सौलियत ऋणबाट दुग्ध विकास संस्थान डीडीसीले किसानको दूध बापतको रकम भुक्तानी गरेको हो। कोरोना महामारीका कारण दुग्धजन्य वस्तु बिक्री नभएपछि किसानलाई असारसम्मको करिब 40 करोड़ रूपियाँ भुक्तानी गर्न अझै बाँकी रहेको डीडीसीका मार्केटिङ प्रबन्धक संजीव झाले जानकारी दिनुभयो। डीडीसीले सामान्य अवस्थामा महिनामा 2 पटक किसानलाई भुक्तानी गर्दै आए पनि कोरोनाका कारण दुग्धजन्य वस्तुले बजार नपाउँदा भुक्तानीमा समस्या परेको डीडीसीले जनाएको छ। हाल डीडीसीसँग 1 अर्ब रूपियाँ बढ़ीका सामान अझै स्टकमा रहेको डीडीसीका मार्केटिङ प्रबन्धक झाले जानकारी दिनुभयो। नेपालबाट कामको खोजीमा हजारौं युवा रोजगारीका लागि विदेशिए पनि पछिल्लो समय रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको संख्या पनि बढ़दै गएको छ। नेपालमा रोजगारीका लागि 10 वर्ष यता लगभग 6,500 विदेशी कामदारले नेपालमा श्रम इजाजत लिएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले जनाएको छ। चालू आर्थिक वर्ष सकिने लाग्दा असारको अन्तिम सोमबारसम्म श्रम इजाजत लिएर 68 देशका 1,068 जना विदेशी कामदार नेपाल काम गर्न आएका छन्। यस अवधिमा सबैभन्दा धेरै श्रम इजाजत लिने चिनिया कामदार रहेको विभागले जनाएको छ। उत्पादन, सेवामूलक, निर्माण र अन्य क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई श्रम इजाजत जारी गरिएको विभागले जनाएको छ। मकवानपुरको सबैभन्दा अग्लो अग्लो स्थान सिम भन्जाङमा सातवटा ताल निर्माण गरिने भएको छ। बहुवर्षीय योजना अन्तर्गत सो ताल निर्माण गर्न बागमती प्रदेश सरकारले 33 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। सिम भन्जाङको करिब 2500 मिटरको उचाइमा बगिरहेको पानीलाई बाँध बनाएर ताल निर्माण गर्ने गरी प्रदेश सरकारले प्रतिवेदन समेत तयार पारिसकेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक मंगलबार दोहोरो अंकले बढ़ेको छ। शेयर सूचक नेप्से 16.34 अंकले बढ़ेर 2871.03 बिन्दुमा पुगेको छ। शेयर सूचक नेप्से दोहोरो अंकले बढ़े पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ। मंगलबार 223 कम्पनीका 88,33,000 कित्ता शेयर 5,40,00,000 रूपियाँमा किनबेच भएका छन्।
अर्जुन श्रेष्ठ आर्थिक समाचारका साथमा अब खेल समाचार।
जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा पौडीकी गौरी कासिनले बोक्ने भएकी छिन्। नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरीकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो। गौरीकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन्। उनी 2016 कोरियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको खेलाड़ी बनेकी थिइन्। नेपालमा आयोजना भएको 13 साकमा गौरीकाले 4 सुन 2 रजत र 3 काँस्य जितेकी थिइन्। त्यस्तै नेपाली टोलीको सेभ द मिशनमा राष्ट्रिय खेलकुद परिषद राखेपाका सदस्य सचिव रमेश कुमार सिलवाल रहेको ओलम्पिक कमिटिले जनाएको छ। टोकियो ओलम्पिकमा नेपालबाट खेलाड़ी र अफिसियल गरी कुल 26 जनाको सहभागिता रहने ओलम्पिक कमिटिले जनाएको छ, जसमा 5 खेलाड़ी र 4 प्रशिक्षक छन्। टोकियो ओलम्पिकमा पौडीबाट गौरीका सँगै एलेक्जेन्डर शाह, एथलेटिकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्नेछन्। पौडीका 2 र एथलेटिक्सका 1 खेलाड़ीले युनिभर्सियालिटी प्लेस अन्तर्गत ओलम्पिक खेल्न लागेका हुन्। बाँकी 2 खेलाड़ीले भने वाइल्ड कार्ड पाएका हुन्। गौरीकाले उमेन्स 100 फ्री स्टाइल र एलेक्जेन्डरले मेन्स 100 मिटर फ्री स्टाइलमा खेल्नेछन्। कल्पनाले उमेन्स 10 मिटर एयर राइफल, सानियाले उमेन्स 48 केजी तौल समूह तथा सरस्वतीले उमेन्स 100 मिटर दौड़मा सहभागिता जनाउनेछन्। प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असीम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्र कुमारी मल्ल रहेका छन्। टोकियो ओलम्पिक जुलाई 23 देखि अगस्त 8 सम्म हुनेछ।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्यदेखि पूर्ण बदलिरही धेरै स्थानमा हल्का वर्षा हुने र प्रदेश 1 बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, वर्षा 57.3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त, नवनियुक्त प्रधानमन्त्रीद्वारा हिजै पदभार ग्रहण, आगामी चैत मसान्तसम्म सबै नागरिकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने मन्त्री परिषद बैठकको निर्णय, 3 वर्षको अवधिमा आफ्नो नेतृत्वको सरकारले जनहितका निम्ति गम्भीरताका साथ काम गरेको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, जापान सरकारले कोरोना विरूद्धको एस्ट्राजेनेका खोपको 16 लाख मात्रा नेपाललाई उपलब्ध गराउने र दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल चलानपछि भएको हिंसामा 72 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।